नमस्कार। विभिन्न विषय र सन्दर्भमा कुराकानी गरिने दैनिक प्रभातीय प्रस्तुति अन्तरसंवादबाट म प्रवीण पोखरेल। यही शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि दल र उम्मेद्वारहरूले आज अन्तिम प्रचार प्रसार गर्दैछन्। आज राति 12 बजेदेखि मौन अवधि शुरू हुँदैछ। मतदान हुने समयभन्दा 48 घण्टा अघिदेखि मौन अवधि शुरू हुन्छ। मौन अवधिमा प्रचार प्रसार गर्न बन्देज लगाइएको छ। स्थानीय तहको निर्वाचनका लागि दलहरूले अब आजसम्म प्रचार प्रसार गरिरहँदा दल र उम्मेद्वारहरू विभिन्न योजनासहित स्थानीय स्तरमा घर दैलो अभियानमा केन्द्रित भइरहेका छन्। विभिन्न योजनाहरू उनीहरूले मतदाता समक्ष राखिरहेका छन्। स्थानीय तह निर्वाचनका लागि दल र उम्मेद्वारहरू विभिन्न योजना कार्यक्रम लिएर घर दैलोमा पुगिरहँदा कतिपय उम्मेद्वार र दलहरूले चाहिँ केन्द्रीय निर्वाचन जस्तै गरेर योजनाहरू घर दैलोमा लगेका कुराहरू पनि आइरहेका छन्। स्थानीय तहको समस्या कस्तो छ, त्यहाँ कसरी सम्बोधन गर्न सकिन्छ भन्दा राष्ट्रिय स्तरका विषयहरूलाई उनीहरूले तल्लो तहसम्म मतदातासम्म लगेको पनि खबरहरू आइरहेका छन्। अब शीर्ष नेताहरू यति बेला विभिन्न चुनावी प्रचार प्रसारमा लागिरहनु भएको छ। विभिन्न दलका अधिकांश दलका शीर्ष नेताहरू यति बेला प्रचार प्रसारका लागि काठमाडौँ बाहिर रहनु भएको छ। प्रधानमन्त्री एवं नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवा कैलाली डडेलधुरा लगायतका जिल्लाका कार्यक्रमहरूमा हिजो व्यस्त रहनुभयो भने विपक्षी नेकपा एमालेका नेता अध्यक्ष केपी शर्मा ओली हिजो पोखरामा आयोजित आमसभामा सहभागी हुनुभयो। सँगै अब आज अन्तिम दिन ठूला दलहरू लगायत साना दलहरूले पनि विभिन्न ठाउँमा आमसभाहरू गर्ने योजना रहेको छ। यो सन्दर्भमा स्थानीय तहको निर्वाचन यही शुक्रबार हुँदैछ र यो स्थानीय तहको निर्वाचनमा स्थानीय स्तरमा भनौँ मतदाता समक्ष उम्मेद्वारहरू राजनैतिक दलहरू कसरी गएका छन्, उनीहरूले के कस्ता नाराहरू लिएर मतदाता समक्ष गएका छन् र मतदाताको भनाई कस्तो छ र यो 5 वर्षको अवधिमा स्थानीय तहमा भएका विकास निर्माणका कामहरू स्थानीय तहले गरेका कामहरूलाई लिएर आम मतदाता भनौँ त्यो क्षेत्रका मतदाताहरूको भनाई प्रतिक्रियाहरू कस्तो छ। आज हामी विशेष गरी मौन अवधि अब आज राति 12 बजेदेखि शुरू भइरहँदा यतिन्जेल भनौँ आजसम्म दलहरूले प्रचार प्रसार अभियानलाई कसरी अगाडि बढाए, कुन कुन माध्यमहरू प्रयोग गरे, जनता समक्ष जाँदा उनीहरूले के कस्ता कार्यक्रम योजनाहरू लिएर जनता समक्ष गए र यसमा चाहिँ मतदाताहरूको भनाईहरू प्रतिक्रियाहरू कस्तो रह्यो भन्ने सन्दर्भमा विभिन्न ठाउँका गतिविधिहरू हामी आज बुझ्ने प्रयास गर्नेछौ। सबैभन्दा पहिले हामी बुटवलतर्फ जान्छौ। बुटवल लगायतका क्षेत्रमा स्थानीय तहको निर्वाचनको तयारी कसरी हुँदैछ, त्यहाँको स्थानीय भनौं दलहरू र उम्मेद्वारहरूले के कसरी के कस्तो ढंगबाट आफ्नो प्रचार प्रसार अभियानलाई अगाडि बढ़ाएका छन् भन्ने सन्दर्भमा हामी हाम्रा बुटोल स्थित सहकर्मी विमल गिमालीसँग कुराकानी गर्छौं। उहाँ यति बेला हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। स्वागत छ विमलजी कार्यक्रममा यहाँलाई।
हजुर,
धन्यवाद। अब आज राति 12 बजेदेखि मौन अवधि शुरू हुँदैछ। मौन अवधि शुरू भएपछि प्रचार प्रसार गर्न उम्मेद्वार र दलहरूले पाउँदैनन्। अब आजसम्मको भनौँ आज अब दिनभरि प्रचार प्रसारको अभियान छ धेरै दल र उम्मेद्वारहरूको। बुटवल क्षेत्रमा कसरी यो स्थानीय तहको निर्वाचनका लागि भनौँ कसरी उम्मेद्वार र दलहरू अगाडि बढ़िरहेका छन्, प्रचार प्रसारका क्रममा कस्तो गतिविधिहरू कस्तो भइरहेछ?
प्रवीणजी, मतदानको दिन नजिक आउँदै गर्दाखेरि यहाँले उल्लेख गर्नुभयो जस्तो गरी अब आज राति 12 बजेपछि मौन अवधि शुरू हुने र प्रचार प्रसारको क्रम बन्द हुने भए सँगसँगै यो सन्निकटको पलमा अवस्थामा आउँदै गर्दाखेरि बुटवलमा राजनैतिक दलहरूको प्रचार प्रसार अभियानले अत्यन्तै तीव्रता पाएको र ढङ्गको प्रतिस्पर्धात्मक होडको शैलीमा दलहरू प्रचार प्रसारका अभियानहरूमा लागेका देखिन्छन्। बुटवल उपमहानगरपालिका क्षेत्रभित्र मुख्यतया नेपाली काङ्ग्रेस सहितको गठबन्धन, सत्ता घटकमा रहेका दलहरूको गठबन्धन एकातिर छ भने विपक्षी दल नेकपा एमालेको तर्फबाट पनि यहाँ एक खालको प्रभावकारी उपस्थिति रहेको छ। मुख्य प्रतिस्पर्धा गठबन्धनमा रहेका दलहरू र एमाले बीच नै हुने देखिन्छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि उपस्थिति रहेको बुझिन्छ। रूपन्देहीको विशेष गरी भैरवा क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीको उपस्थिति देखिन्छ। यी सबै यहाँ प्रभाव राख्ने राजनीतिक दलहरूले माइकिङ मार्फत विभिन्न गाडीहरूमा मोटरहरू प्रयोग गरेर माइकिङहरू मार्फत मतदाताहरूलाई आफ्ना कार्यक्रमहरू सुनाउने, सभा गर्ने, कतिपय सन्दर्भमा ठूला राजनीतिक दलहरूले ठूला ठूला आमसभा पनि सम्पन्न गरिसकेका छन्। तीन दिन अगाडि मात्रै सत्ता घटक दलका नेताहरूको तर्फबाट स्वयं प्रधानमन्त्री उपस्थित हुनुभएको एउटा ठूलो आमसभा यहाँ सम्पन्न भएको थियो। त्यसै गरी नेकपा एमाले पनि आमसभा लगायत स्वयं सभा गर्ने लगायतका गतिविधिहरू गर्ने गर्दाखेरि ढङ्गको चुनावी माहौलले एउटा उत्कर्षमा रहेको अवस्था देखिन्छ।
अब सीमा जोडिएको जिल्ला पनि हो रूपन्देही। अब रूपन्देही आसपासका जिल्लाहरूमा अब भारतबाट अब यो मतदानकै लागि आउने संख्या पनि उल्लेख्य बढेको होला, पत्र पत्रिका संचार माध्यमतिर त्यो खबरहरू पनि आएको छ। अब त्यो अवस्था चाहिँ कस्तो छ? अब निर्वाचनको लागि विभिन्न सिलसिलामा भारत, छिमेकी मुलुक भारत जाने र यो निर्वाचनका लागि आउनेको संख्या कति छ, त्यो त्यसलाई चाहिँ कसरी विश्लेषण गर्न सकिन्छ?
अवश्य पनि प्रवीणजी, अब महत्वपूर्ण सीमा नाका रहेको सुनौली नाकाबाट नेपाल प्रवेश गर्ने नेपाली नागरिकहरू जो मतदानका लागि चुनावको सन्दर्भ पारेर स्वदेश फर्केको अवस्था देखिन्छ। केही एक हप्ता जस्तो समय अगाडिदेखि नै यहाँबाट राजनीतिक दलहरूका कतिपय पार्टीहरूले प्रवासी संघहरू गठन गरेर त्यहाँ विदेशमा भारतमा रहेका नेपालीहरूलाई पनि राजनीतिमा सक्रिय बनाउने र मतदानको बेलामा घर फर्कन आग्रह गरे अनुरूप नेपालमा फर्कनेहरूको एक ढङ्गको ताति नै रहेको अवस्था छ। अझै पनि हिजोसम्मको मितिमा पनि सुनौली नाकाबाट नेपाल फर्कनेहरूको एउटा भिड नै जस्तो देखिने अवस्था एकातिर छ। धेरै नेपालीहरूलाई स्वदेश फर्काउने अभियान राजनीतिक दलहरूले विशेष गरी कङ्ग्रेस, एमाले र माओवादी लगायतका दलहरूको तर्फबाट उनीहरूलाई घर फर्कनको लागि आग्रह गर्ने त्यो अभियान नै सञ्चालन गरेको देखिन्छ भने राजधानी लगायतका जिल्ला बाहिर रहेका मतदाताहरू पनि अहिले राजमार्ग नजिकै को अवलोकन मैले गरेको थिएँ केही दिन अगाडि, त्यहाँ हेर्दाखेरि राजधानीबाट नाइट बस चढेर कतिपय नेपालगञ्ज, दाङ, सुदूरपश्चिमका विभिन्न जिल्लाहरूमा फर्कने, सँगै बुटवलमा पनि मतदानको लागि गाउँ फर्कने, राजधानीबाट अरू पोखरा लगायतका अन्य क्षेत्रबाट राजधानी सँगसँगै अन्य क्षेत्रबाट जिल्लामा फर्कनेहरूको चाहिँ एक ढङ्गको बढ्दो खालको चाहिँ उपस्थिति देखिन्छ। निर्वाचनको मतदान गर्ने दिन नजिक आउँदै गर्दाखेरि मतदाताहरू एक ढङ्गले आफ्नो गाउँघरमा फर्कने हुँदाखेरि गाउँ घरतिरको उपस्थिति बाक्लो भएको र मतदाताहरू एक ढङ्गले मतदानका लागि प्रतीक्षारत रहेको अवस्था बुझिन्छ।
अब यसरी यही 30 गतेका लागि अब स्थानीय स्तरमा चहल पहल बढ्दै गएको छ, विदेशमा गएका विशेष गरी भारतमा गएकाहरू स्वदेश फर्किएका छन् भने विभिन्न कामका सिलसिलामा स्व क्षेत्रभन्दा बाहिर रहेकाहरू पनि आफ्नो क्षेत्रमा गएर मतदान गर्नका लागि उनीहरू अब गइरहेका छन्, अब यहाँले उल्लेख गरिहाल्नुभयो। सँगै अब स्थानीय तहको निर्वाचन हुँदैछ, अब स्थानीय तहको निर्वाचन यो हुँदै गर्दा आफ्नो पक्षमा मतहरू माग्न उम्मेद्वार दलहरू लागि नै परेका छन्, उनीहरू स्थानीय स्तरमा जाँदाखेरि कस्ता कस्ता योजनाहरू लिएर गएका छन् स्व क्षेत्रमा, यसको पनि अलिकति विश्लेषण गरौं न।
अवश्य पनि प्रवीणजी, जस्तो पहिलो स्थानीय तहको निर्वाचन भइसके पछाडिको यो 5 वर्षको चाहिँ अवधिमा गरेका गतिविधिहरू, विकास निर्माणका कामहरूप्रति मतदाताहरूको सन्तुष्टिको सन्दर्भ जोडेर हेर्ने हो भने धेरै ठाउँमा त्यति धेरै विकास निर्माणका कामहरूले सम्पूर्णता नपाएको अथवा सुशासनको पाटोबाट हेर्दाखेरि सुशासनमुखी शैलीमा जनप्रतिनिधिहरू खरो उत्रन नसकेको लगायतका कामहरूले गर्दाखेरि जनप्रतिनिधिहरू बढी सेवामुखी भन्दा अलिकति शासनमा शासकीय शैलीमा रमाउने खालको प्रवृत्तिले गर्दाखेरि आम मतदाताहरूको बीचमा जुन ढङ्गको अपेक्षा हो त्यो अपेक्षा पूरा नहुँदाखेरि यसपल्ट पनि घोषणा पत्र मार्फत उनीहरूले जनाएका प्रतिबद्धताहरूमाथि जनविश्वास त्यति धेरै देखिँदैन प्रवीणजी. मान्छेहरू आम रूपमा राजनीतिप्रति जुन ढङ्गको अपेक्षा हो त्यसलाई सम्बोधन हुन नसक्दाखेरि धेरै सशङ्कित रहेको अवस्था र कतिपय प्रश्नहरू गर्ने खालको परिपाटी पनि विकास भएको देखिन्छ. अत्यन्त महत्वपूर्ण औद्योगिक क्षेत्र रहेको बुटवल क्षेत्रमा राजमार्गको अवस्था अत्यन्तै कमजोर देखिने त्यसले गर्दाखेरि मानिसहरूको जुन ढङ्गको सहजतापूर्वक हिडुल गर्न पाउने अधिकार हो त्यसमाथि पनि प्रश्नहरू छन्. धेरै विकास निर्माणका कामहरूमा ढिला सृष्टि हुँदाखेरि यसपल्ट उनीहरूले जनाएका प्रतिबद्धताहरूमाथि प्रश्न धेरै छन्. तसर्थ यसपल्टको चुनावमा जनताहरूको अब सहभागिता मतदान गर्ने सन्दर्भमा नेपालीहरूको राजनीतिक दलहरूको अभियानमा सधैँ साथ दिने खालको परिपाटी त्यो प्रवृत्ति रहेको हिसाबले मतदानमा सरिक हुने सहभागी हुने देखिन्छ भने मतदान गर्दाखेरि स्थानीय तहमा विशेष गरी पार्टीभन्दा व्यक्ति हेर्नुपर्छ भन्ने खालको सन्दर्भले पनि ठाउँ पाएको र त्यतातर्फ चाहिँ मतदाताहरूको चासो बढेको पनि देखिन्छ. तसर्थ यो लोकतान्त्रिक अभ्यास निर्वाचन अत्यन्त महत्वपूर्ण सन्दर्भमा आम मतदाताहरूको बीचमा अलिकति चेतनाको स्तर उन्नत भएको अवस्था बुझ्न सकिन्छ.
हस् विमलजी, अब आजको लागि हामीसँग यति नै रह्यो समय. यो शुक्रबार हुने स्थानीय तहको निर्वाचन र यस क्रममा भएका त्यहाँका गतिविधिहरू बारे हामीसँग यो कुराकानीमा रहिदिनु भयो यसका लागि यहाँलाई धन्यवाद. हुनुहुन्थ्यो विमल गिमाली, सहकर्मी विमल गिमाली. यति बेला उहाँ बुटवलमा हुनुहुन्छ र सो क्षेत्रमा भएका निर्वाचनमा सम्बन्धी चहल पहल लगायतका विषयमा हामीले उहाँसँग कुराकानी गर्यौं. यति बेला अब स्थानीय तहको शुक्रबार हुने निर्वाचनको लागि निर्वाचन आयोगले पनि सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ. सबै जिल्लाहरूमा मतपत्र पुर्याइएको र जिल्लाबाट अब मतदान केन्द्रसम्म मतपत्र पुर्याउने तयारी भइरहेको पनि निर्वाचन आयोगले जनाएको छ. अब निर्वाचनका क्रममा मतदाता समक्ष उम्मेद्वारहरू जाँदै गर्दा विभिन्न योजनाहरू अगाडि ल्याएका छन्. स्थानीय स्तर भनौं, नजिकको स्थानीय त नागरिकको नजिकको सरकार भनेको स्थानीय सरकार हो. स्थानीय सरकारलाई उनीहरू स्थानीय सरकार समक्ष चाहिँ आफ्ना जनप्रतिनिधि मार्फत आफ्नो गाउँठाउँका समस्याहरू उठाउने गरेका पाइएको छ. सँगै अब कतिपय ठाउँमा त केन्द्रीय स्तरको भनौं योजनाहरू पनि यो निर्वाचनका क्रममा उम्मेद्वारहरूले लिएर गएको पाइएको छ. अब यसै क्रममा नेपालगंज क्षेत्रमा कस्तो चहल पहल छ त्यहाँका अब उम्मेद्वारहरू राजनैतिक दलहरूले मतदाताहरूलाई आफ्नो पक्षमा पार्नका लागि कस्तो प्रचार प्रसार शैली अपनाएका छन् भन्ने लगायतका सन्दर्भमा हामी हाम्रा नेपालगंज स्थित सहकर्मी नवीन गिरीसँग कुराकानी गर्छौं. नवीनजी, स्वागत छ यहाँलाई. अब मतदानको दिन नजिकै छ. अब आज राति 12 बजेदेखि मौन अवधि पनि शुरू हुँदैछ. यो मौन अवधि शुरू हुने अवधिसम्म अब आज दल र उम्मेद्वारहरूले प्रचार प्रसार क्रमलाई व्यापकता बनाउँदैछन् आज. कसरी अगाडि बढ़ाउँदैछन् यो प्रचार प्रसारलाई, यसैबाट कुराकानीको शुरूआत गरौं न. कस्तो छ प्रचार प्रसार दल र उम्मेद्वारहरूको स्वक्षेत्रमा?
प्रवीणजी, वैशाख 11 र 12 गते दलहरूले अथवा स्वतन्त्र रूपमा व्यक्तिहरूले उम्मेद्वारी दर्ता गरेपछि प्रचार प्रसारलाई अगाडि बढ़ाएका थिए र बीचमा तीव्र गतिमा बढेको प्रचार प्रसार अब अन्तिम समय पुगेको छ. यहाँलाई थाहा नै छ आज राति 12 बजेदेखि मौन अवधि सुरु हुँदैछ र आज अन्तिम दिन छ उम्मेद्वारहरूको प्रचार प्रसारको लागि. र खास गरी बाँकेमा अहिले हेर्दाखेरि घर दैलो त्यसै गरी कोन सभा र्यालीहरू आयोजना गर्ने र आफ्ना प्रतिबद्धताहरू संकल्प पत्र अथवा घोषणा पत्र लिएर मतदाता समक्ष पुग्ने काम विभिन्न दलका उम्मेद्वारहरू र स्वतन्त्र रूपमा उम्मेद्वारी दिएका व्यक्तिहरूले त्यसरी चाहिँ प्रचार प्रसारलाई अगाडि बढाएका छन्. खास गरी उम्मेद्वारहरूले आफ्ना संकल्प पत्रमा आफ्ना प्रतिबद्धता पत्रमा शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन त्यसै गरी पूर्वाधार विकास र सुशासनका मुद्दाहरूलाई प्राथमिकतामा राखिएका छन्। नयाँ उम्मेद्वारहरू जो पहिलो पटक भिड्दैछन् अथवा योभन्दा अगाडिका निर्वाचनमा पराजय बेहोरेकाहरूले विभिन्न खालका प्रतिबद्धता लिएर हामी चाहिँ पाँच वर्षमा यस्तो काम गर्छौँ भनेर जनतालाई आश्वस्त पार्न खोजिरहेका छन् भने जो स्थानीय तहमा दोहोरिएर उम्मेद्वारी दिएका छन्, एकपटक जनप्रतिनिधि भएर काम गरिसकेका छन्, उनीहरूले थप समृद्धि, थप विकास र थप ढङ्गले अगाडि बढ्नका लागि हाम्रो उम्मेद्वारी हो, हामीलाई मतदान गर्नुहोस् भनेर घर दैलो गर्ने, मतदातालाई भेट्ने, कन्भिन्स गर्ने, आश्वस्त पार्ने काम गरिरहेको अवस्था छ।
अब यो सँगै यसपालि अब निर्वाचन चिन्हहरू पनि मतपत्रमा धेरै छन् जसका कारण मत चाहिँ अलिकति बदर हुने हो कि बदरको संख्या बढ्ने हो कि भन्ने एउटा भनौं न चासोका विषयहरू पनि छन्। अब राजनैतिक दल र उम्मेद्वारहरू घर दैलोमा पुगिरहँदा मतदान गर्ने तरिका उनीहरूले नागरिकलाई स्थानीय मतदाताहरूलाई सिकाएको छ कि छैन यो पाटोमा विश्लेषण गरौं न।
यहाँले भने जस्तै धेरै चुनाव चिन्ह धेरै उम्मेद्वार छँदैछन्, त्यसमा पनि अहिले गठबन्धनको संस्कृति विकास भएको छ, धेरै दलहरू धेरै ठाउँमा गठबन्धन गरेर अगाडि बढेका छन् जसको कारणले गर्दाखेरि मतदानमा अन्यलता सिर्जना हुने अवस्था देखिएको छ। त्यस कारणले गर्दाखेरि दलहरूले चुनावी घर दैलोका क्रममा मतदातालाई भेट्ने क्रममा यसरी मतदान गर्नुहोस्, यसरी चाहिँ मतदान गर्दाखेरि मत रद्द हुँदैन, खेर जाँदैन भनेर सिकाइरहेका छन्। तैपनि योभन्दा अगाडिको अवस्थालाई हेर्दाखेरि धेरै मतहरू बदर भएको अवस्था र अहिले यो गठबन्धनको कारणले गर्दाखेरि पनि धेरै मतहरू बदर हुने अवस्था देखिएको छ। यसमा दलहरू सचेत देखिन्छन्, उनीहरूका कार्यकर्ताहरू सचेत देखिन्छन्, सिकाउने काम उनीहरूलाई चाहिँ यसरी मतदान गर्नुहोस् भन्ने कुराहरू भनिरहेका छन्। तर यसपटक निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमलाई छुट्टै रूपमा सञ्चालन नगरेका कारणले अलिकति जोखिम बढ्छ कि भन्ने आकलन पनि गरिएको छ। यद्यपि निर्वाचन आयोगले सबै निर्वाचन अधिकृत कार्यालयहरूलाई चाहिँ भोलि र पर्सि 28 र 29 गते दुई दिन चाहिँ त्यही मतदान स्थलमै मतदान केन्द्रमै मतदाता शिक्षाका बारेमा कसरी चाहिँ मतदान गर्ने, मतपत्र कसरी पट्याउने लगायतका कुराहरू सिकाउने भनेर सर्कुलर गरेको हामीले जानकारी पाएका छौँ। त्यही हिसाबले चाहिँ दलहरूले स्वस्फूर्त रूपमा कार्यकर्ताहरूले उम्मेद्वारहरूले सिकाएका त छन् नै र निर्वाचनसँग सम्बन्धित अधिकारीहरूले पनि भोलि र पर्सि कसरी मत हाल्ने भन्ने कुरा सिकाउने भन्ने उनीहरूले योजना बनाएको देखिएको छ।
अब स्थानीय सरकारको अनुभव नागरिकले गरेको पाँच वर्ष भयो, अब यो पाँच वर्षको अवधिमा अब नयाँ जनप्रतिनिधिहरू छनौट गर्दै गर्दा स्थानीयवासीमा चाहिँ उत्साह चाहिँ कतिको देखिन्छ मतदाताहरूमा?
उत्साह, मत हाल्न पाउने आफ्नो अधिकार प्रति नागरिकहरू सचेत छन्, हामीले चाहिँ मतदान गर्न पाउनु हाम्रो नैसर्गिक अधिकार हो भन्ने विषयमा उनीहरू एकदम क्लियर त देखिन्छन्। तर पनि पछिल्लो समय राजनैतिक दलहरूप्रति जुन खालको उनीहरूको उत्साह अथवा त्यो खालको एउटा आशा विश्वास हुनुपर्थ्यो त्यो अलिकति खस्केको जस्तो अनुभूति अहिलेको चुनावमा देखिएको छ। यद्यपि दलका कार्यकर्ता नेताहरू शुभेच्छुकहरू स्वस्फूर्त ढङ्गले बाक्लो संख्यामा ठुलो संख्यामा निस्केर चुनावी र्याली प्रचारमा निस्किएको देखिँदा चुनावी माहौल राम्रो देखिन्छ र खास गरी जनताहरूले जुन अपेक्षा यसअघिका उम्मेदवारहरूबाट अथवा जनप्रतिनिधिहरूले जुन खालको आश्वासन दिएर जुन खालको प्रतिबद्धता संकल्प पत्रहरू लिएर हामीमा आउनुभयो त्यो प्रकारको पूरा गर्नका लागि उहाँहरूमा इमान्दार प्रयत्न देखिएन भन्ने खालको गुनासो गरिरहँदा एक खालको गुनासो त नेताहरूप्रति दलहरूप्रति अथवा उम्मेद्वारहरूप्रति छँदैछ। तर पनि हामीले सक्षम व्यक्ति, योग्य व्यक्ति र जसले राम्रो काम गर्न सक्छ, स्थानीय स्तरमा स्थानीय सरकारलाई हात्न सक्छ त्यस्तो व्यक्तिलाई चुनेर पठाउने यो अवसर हो। त्यसकारण हामीले विवेक पुर्याएर उपयुक्त व्यक्तिलाई मतदान गर्नका लागि
हस् नवीनजी, आजका लागि समय यति नै रह्यो। अब सो क्षेत्र नेपालगंज र सो क्षेत्रमा भएका निर्वाचनको तयारी सँगै निर्वाचनका गतिविधिहरू, राजनीतिक दल र उम्मेद्वारहरूले के कसरी निर्वाचनको यो प्रचार प्रसार गरिरहेका छन् भन्ने सन्दर्भमा हामीले कुराकानी गर्यौं। यो सँगै आजको अन्तर्संवाद यति नै, भोलि अर्को विषयमा कुराकानी गर्न फेरि उपस्थित हुनेछौं। आजको कार्यक्रमबाट प्राविधिक साथी शंकर भण्डारीसँगै म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।